بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر۔ ناظرین السلام علیکم، مبارکباد پیش کرتا ہوں نواسہ رسول امام حسن مشتبہ علیہ السلام کی ولادت کی مناسبت سے۔
سلام عرض کرتا ہوں آپ کی خدمت میں بھی، اپنے پیارے ناظرین کی خدمت میں بھی سلام عرض کرتا ہوں۔ امید کرتا ہوں بالکل آپ لوگ خیر خیریت سے ہوں گے اور ماہ رمضان سے خوب استفادہ کر رہے ہوں گے اور خوب ثواب کما رہے ہوں گے
یقیناً۔ اور بہرحال 15 تاریخ ہو گئی، آج 15 دن اور باقی ہیں، خاص خیال رکھیں، شبیں درپیش ہیں، شب قدر درپیش ہے، اور بہت ہم لوگوں کو خاص خیال رکھنا ہے کہ اب تک ہم لوگوں نے اگر اپنی نفس کی حفاظت کی ہے تو وہ ان شبوں کے لیے ہے تاکہ خدا کے سامنے ہم لوگ سرخ رو جائیں۔
بالکل،
تو ہم لوگوں کو یہ خاص خیال رکھنا چاہیے کہ ہم لوگ ان شبوں میں یعنی اور ان دنوں میں ایسی حرکتیں نہ کریں جو دوسروں کو پریشان کریں۔ آج ایران میں خرم، آپ کو معلوم ہے کہ یوم تکریم منایا جا رہا ہے، اور اس میں مختلف اس کے پہلو ہیں، انشاءاللہ ہم تھوڑا بہت بتائیں گے ناظرین کو، اور انشاءاللہ ٹپس بھی ہم بتائیں گے کیا کر سکتے ہیں۔
صرف میں بھی مبارکباد پیش کرتا چلوں اپنے ناظرین کو حضرت امام حسن مشتبہ علیہ السلام کی ولادت کے سلسلے میں، اور آج کے مبارک دن میں آپ دگنے ثواب کمانے کی کوشش کریں، کیونکہ آج جیسے کہ حسن نے کہا کہ ایسی راتیں اور ایسے دن درپیش ہیں، اور ان راتوں اور ان دنوں میں جتنا زیادہ خدا سے نزدیکی کر سکتے ہیں اتنا ثواب کمائیں اور اتنے اچھے کام کریں اور برائیوں سے دور رہیں
انشاءاللہ۔ بالکل، تو ہم لوگ آج بھی اپنے پروگرام کا آغاز کریں گے، کہاں گے کیمرہ،
جی
آغاز کریں گے آج کے دن کی دعا سے۔ تو چلتے ہیں وہ دعا دیکھتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ 7:33 ہو رہے ہیں، رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیث ہے، انہوں نے فرمایا کہ ہم لوگوں کو چاہیے کہ اپنے رسول کے، اپنے امام کے اور اپنے خدا کی ایک ایک صفات اپنے میں ڈھالیں۔ اور بہرحال اکرام کرنا، ہم لوگ رسول کریم کہتے ہیں، خدا کا ایک بہت ہی اہم نام ہے کریم، اور امام حسن مشتبہ علیہ السلام کو بھی کریم اہل بیت کہا جاتا ہے۔ تو یہی کریم ہونا، دوسروں کے حق میں مہربانی کرنا، دوسروں کو فائدہ پہنچانا، ہم لوگ بہت ہی آسانی سے کر سکتے ہیں۔ چھوٹی سی چیز ہوتی ہے، گاڑی جا رہی ہے، آپ دیکھ رہے ہیں کہ راستہ تھوڑا بہت اس میں اوبڑ کھابڑ ہے اور وہاں پہ پتھر پڑے، ایک بہت ہی آسان سا کام ہوتا ہے، آپ پیدل جا رہے ہیں، پتھر اٹھا کے دوسری طرف ڈال دیں، اور یہ فائدہ یقیناً آپ کو بہت ہی زیادہ پہنچ سکتا ہے۔ اس سلسلے کا مجھے ایک واقعہ یاد آ گیا خرم، کہ میں کس، یہ جو سفلی ان سب کے جو عمل ہوتے ہیں، انہیں کہا جاتا ہے شیطانی عمل ہوتے ہیں، تو اس میں ایک کوئی صاحب نے، یعنی واقعہ ہے کہ ایک صاحب تھے، وہ انہوں نے کیا کیا کہ بھائی یہی ہے، وہ عمل شروع کیا اور اپنی کسی خواہش تک پہنچنا چاہ رہے تھے، تو خالی وہ جو مین جو سفلی کرنے والا تھا، اس نے کہا تھا کوئی نیک عمل تمہیں نہیں کرنا ہے۔
اچھا ٹھیک،
اور جا رہے تھے راستے میں، ایک پتھر اٹھا کے انہوں نے دیکھا سائڈ پہ کر دیا،
ٹھیک ہے،
وہ اب اس کا اثر ہی نہیں ہو رہا تھا۔
اچھا،
اس نے کہا کہ تم نے کوئی نیک عمل کیا ہے، سوچو۔ جب انہوں نے بتایا کہ ہاں ہم نے پتھر اٹھایا، کہنے لگے اسی نیک عمل کی وجہ سے تمام برائیاں جو تم نے کی تھیں اس کا وہ بے اثر ہو گئی۔ تو یہ دکھاتا ہے کہ یعنی کریم ہونا اسی چھوٹی سی چیز میں ثابت ہو سکتا ہے۔
بالکل، یہ ایک حدیث بھی ہے جس میں فرمایا گیا ہے کہ کسی بھی چھوٹی سے چھوٹی نیکی کو چھوٹا مت سمجھو، اور چھوٹی سے چھوٹی برائی کو بھی چھوٹا مت، ہو سکتا ہے اللہ تعالیٰ کے نزدیک اس برائی کا جو بہرحال وہ ہے اثر ہے وہ بہت زیادہ ہو، اور جو چھوٹی چھوٹی نیکی آپ کسی کے ساتھ کر رہے ہو، کبھی مت یہ سوچو کہ نیکی جو ہے بالکل چھوٹی سی میں نے کی، اس کا اثر ہو سکتا ہے بہت زیادہ ہو۔
بہت انشاءاللہ یقیناً ہمارے ناظرین اس پر عمل کریں گے، ہم لوگ بھی ایسے ہی کوشش کریں گے اس دوران بہترین طریقے سے فائدہ اٹھا سکیں ان دنوں کا۔ چلتے ہیں ایک اور دعا دیکھتے ہیں، ماہ مبارک رمضان کی زیادہ بول لیے، ہمارے ساتھیوں نے فوراً بتا دیا، تو چلتے ہیں دعا دیکھیے اور پھر اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ جی ناظرین، اور پھر سے آپ کی خدمت میں سلام عرض کرتا ہوں۔ جن لوگوں نے ابھی سے دیکھنا شروع کیا ہے ہمارا پروگرام، 7:40 ہو رہے ہیں، اور ہمارے ساتھی بتائیں گے کہ ہمیں کیا کرنا ہے، اور کیونکہ ابھی کچھ اور ابھی انسٹرکشن ہم لوگوں کو ملا ہے، جب تک ہم آپ کو بتاتے چلیں کہ ماہ مبارک رمضان میں خصوصی پروگرامز ہو رہے ہیں مختلف جگہوں پر ایران میں، اور اس حوالے سے بہت زیادہ یعنی مقبولیت اس کو حاصل ہے، کیونکہ آپ جب عام لوگوں کے مطابق کام کریں گے، جو یعنی آپ سوچیے کہ عام لوگ سوچتے ہیں ایک معاشرے میں، تقریباً سب ایک معاشرے میں سب ایک جیسے سوچتے ہیں تقریباً، تو اس میں اگر آپ ان کے مطابق کوئی کام کریں گے تو یقیناً وہ زیادہ مؤثر ثابت ہو سکتا ہے۔ اور جب ایک پورا معاشرہ اس سلسلے میں کام کر رہا ہوں کہ بھئی روزہ رکھا ہوا ہے، گناہ نہیں کرنا ہے، برائی نہیں کرنی ہے، کسی کو نقصان نہیں پہنچانا ہے، صرف اچھائی کرنی ہے دوسروں کے حق میں، یقیناً اگر کوئی کام بھی بڑے پیمانے پر کیا جائے وہ بھی مؤثر ثابت ہو سکتا ہے۔ چلتے ہیں خرم کے پاس، آپ کی خدمت میں اس کے بعد حاضر ہوں گے۔
بہت شکریہ حسن جی۔ ڈاکٹر دیپن جان ہمارے ساتھ دیپن جان صاحب ہمارے ساتھ موجود ہیں، ایم ایس سی نینو ٹیکنالوجی کی تعلیم حاصل کر رہے ہیں، اور پچھلے ہفتے بھی ہم نے ان سے گفتگو کی تھی نینو ٹیکنالوجی کے بارے میں، تھوڑی سی ہم نے اس کے انٹروڈکشن کے بارے میں بات کی تھی، اور آج بھی ہم لوگ اسی ہی موضوع سے متعلق تھوڑی سی گفتگو کریں گے، اور موضوع ہمارا انشاءاللہ رہے گا کہ جینیٹک کونسلنگ کیا ہوتی ہے اور خود جینس کی کیا اہمیت ہے، وہ چیزیں جو ہمارے والدین کی طرف سے ہمارے جو ہم بچوں میں منتقل ہوتی ہیں جینز کے ذریعے، اس کے اوپر ہم انشاءاللہ بات کریں گے، موروثی اثرات وراثت جو ہمیں ملتی ہے اس کے اوپر بات کریں گے۔ تو چلتے ہیں ڈاکٹر صاحب سے ملاقات کرتے ہیں اور گفتگو کا آغاز کرتے ہیں۔ ڈاکٹر صاحب سلام عرض کرتا ہوں آپ کی خدمت میں۔
میں بھی آپ لوگوں کا شکریہ ادا کرنا چاہتا ہوں مجھے پھر سے موقع دینے کے لیے۔
بہت بہت شکریہ۔ یہ جو ہم نے گفتگو پچھلے ہفتے سے شروع کی تھی دیپن جان صاحب، کہ نینو ٹیکنالوجی کا کیا اثر ہے، پھر ہم جینیٹکس پہ آئے، اور آج جو ہے ہم خاص طور پہ جینز کے اوپر اور خاص طور پہ موروثی اثرات جو ہیں، کیسے کچھ خاص قسم کی کہہ سکتے ہیں کہ مثلاً بالوں کا رنگ ہے، جلد کا رنگ ہے، یہ جب منتقل ہوتی ہیں اگلی نسل میں اور اس کے اوپر، تو یہ ہے کیا کہ کونسلنگ کا جب لفظ ہم نے استعمال کیا، مشورہ دینا، جو ڈاکٹرز مشورہ دیتے ہیں کہ بھائی اس طرح کریں اس طرح کریں، سائیکیٹرسٹ کے بارے میں تو سنا ہے کہ ماہر نفسیات کونسلنگ کرتے ہیں، لیکن جینیٹیکل کونسلنگ کے بارے میں نہیں سنا۔
جینیٹک کونسلنگ یہ کمیونیکیشن پروسیس ہے، یہ جو کاؤنسلرس ہوتے ہیں اور پیشنٹس کے بیچ میں، یہ بیان کرنا چاہتے ہیں کہ جو بھی آپ کے جینیٹک ڈیزیزز ہیں وہ آپ لوگوں میں، آپ کے بچوں میں یا تو وہ ڈیولپ کر سکتے ہیں پیرنٹس سے، یا پھر ان میں سے ٹرانسمٹ ہو سکتے لائک پیرنٹس سے،
ٹھیک ہے، والدین سے بچوں میں آ جائیں گے، ٹھیک ہے۔
تو جیسے ہم جانتے ہیں کہ لائک نارمل جو ہیومن ہوتے ہیں ان میں 46 کروموزومس ہوتے ہیں، ٹھیک ہے، تو جو بچہ ہے اس میں 46 ہوتے ہیں، پر ان میں سے 23 اپنی ممی سے آتا ہے اور 23 ان کو اپنے پاپا کے سائڈ سے ملتا ہے، لیکن دونوں سے مل کے 46 ہوتا ہے،
ٹھیک ہے، صحیح،
ٹھیک ہے،
ایک سیل کے اندر،
اور یہی 46 کروموزومز ہوتے ہیں، یہی اس بچے کے کیریکٹرز فنکشن سب کو ڈیفائن کرتے ہیں،
ٹھیک ہے، صحیح،
ٹھیک ہے۔ تو کاؤنسلنگ میں ہم لوگ کیا پتا کرتے ہیں جینیٹک ٹیسٹ سے کہ اگر اس میں کوئی غلطیاں، میوٹیشن یا کوئی چینجز وغیرہ آئے کہ نہیں، اور یہ کس لیے آیا ہے،
ٹھیک ہے،
اس کو ہم پہلے سے پریڈکٹ بھی کر سکتے ہیں کہ پریگنینسی کے ٹائم اگر ہم پہلے سے جینیٹک کاؤنسلنگ لیتے ہیں جینیٹک ٹیسٹ کے ذریعے، تو ہم لوگ کو یہ پتا چلے کہ آنے والا جو بچہ ہے اس میں کیا کیا ڈیفیکٹس ہے، ڈیزیزز ہو سکتے ہیں یا پھر وہ نارمل ہے، تو یہ ہم لوگوں کے پاس ایک انفارمڈ ڈیسیشن ہوگا کہ وہ سیف ہوگا کہ ہمیں اور کچھ سوچنا چاہیے،
ٹھیک۔ اچھا دیپن جان صاحب، یہ کروموسومز جو آپ نے بتایا، یہ جینز اور کروموسوم میں کیا فرق ہے؟
دیکھیے کروموسومز جو ہمیں 46 کروموزومز ہوتے ہیں، ٹھیک ہے، اس میں جو جینز ہوتے ہیں، جینز ہمارے جو ہیریڈیٹی انفارمیشن کو رکھتے ہیں،
اچھا،
وہ ہمارے ہیریڈیٹی انفارمیشن کو ایک جنریشن دوسرے جنریشن میں کیری کرتا ہے،
پہنچاتے ہیں، ٹھیک ہے، صحیح،
اور اسی سے لائک ڈیپینڈ کرتا ہے کہ ہمارے بیسک فیو فیکٹرز لائک ہائٹ، ویٹ، آئی کلر، یہ سب،
صحیح ہے، جو خصوصیات ہمیں والدین کی طرف سے ملتی ہیں وہ اس کے اوپر۔ تو کروموسومز کے اوپر جینز ہیں اور جینز کے اندر وہ انفارمیشن ہے،
انفارمیشن
سے مراد یہی انفارمیشن کہ اگر والد صاحب کے بالوں کا رنگ جو ہے وہ کالا ہے یا ان کی آنکھوں کا رنگ کالا ہے تو بچے میں وہی چیز دکھنے میں ہمیں ملے گی، یا اگر والدہ کی طرف سے بھی بالکل ایسا ہی ہو، صحیح، ٹھیک ہے۔ دیپن جان صاحب، گفتگو ہم آپ کے ساتھ جاری رکھیں گے انشاءاللہ، اور ناظرین دیپن جان صاحب ہمارے ساتھ موجود ہیں، ایم ایس سی نینو ٹیکنالوجی کی تعلیم حاصل کر رہے ہیں، اور آج وہ جینیٹیکل کونسلنگ، موروثی اثرات کیا ہوتے ہیں، اس کے مشورے، اس کے بارے میں جو تفصیلات ہیں اس پہ بات کر رہے ہیں، وہ گفتگو ہم ان کے ساتھ جاری رکھیں گے، لیکن یہاں پر ہم نے جانا ہے حسن کے پاس، دیکھتے ہیں حسن ہمیں کہاں لے کے جانے۔
بہت بہت شکریہ خرم، اور بہت ہی اہم گفتگو آپ لوگوں کی شروع ہوئی ہے ابھی۔ تو ناظرین شکریہ ادا کرتے ہیں ان لوگوں کا جن لوگوں نے ہمارے لیے تصویریں بھیجی، خصوصاً حسین نجفی صاحب، جو اب تک کافی مزیدار سی تصویریں، ویسے یہ تصویریں افطار کے قریب دیکھنی چاہیے، ورنہ واقعی میں ذمہ دار نہیں ہوں گا، آپ لوگ دیکھ سکتے ہیں ہم لوگوں کے پیج پر، لیکن افطار کے قریب دیکھیے گا یا افطار کے بعد، بہرحال بہت ہی مزیدار تصاویر ہیں۔ اور ناظرین آپ کی خدمت میں عرض کرتا چلوں کہ ابھی ہم لوگ آپ کو سکھائیں گے کہ آپ اپنا دسترخوان کیسے سجا سکتے ہیں شملہ مرچ کے ذریعے، تو یہ پروگرام آپ دیکھیے، رباب بہن میرے خیال میں بتائیں گے آپ کو، ہاں رباب بہن ہے۔
بسم اللہ الرحمن الرحیم اور السلام علیکم میرے خوبصورت اور عزیز و پیارے ناظرین, امید کرتی ہوں آپ سب خیر خیریت سے ہوں گے. صبح زندگی کے ایک نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہیں, جہاں ہم آپ کو سکھائیں گے دسترخوان کی سجاوٹ. بہت ہی مزیدار اور بہت ہی خوبصورت پروگرام چند لمحات میں شروع ہونے والا ہے. سب سے پہلے چلتے ہیں ہم اپنے معزز مہمان کی طرف. السلام علیکم.
سلام خانم منصوری, خسته نباشید. منم امروز با نام و یاد خدای بزرگ در خدمت شما بینندگان عزیز هستم.
ہمارے معزز مہمان سلام علیک کر رہی ہیں اپنے عزیز ناظرین سے, اور کہیں بہت ان کو خوشی ہے کہ وہ ہمارے اردو کے پروگرام میں تشریف لائی ہیں. اسمتون معرفی میکنی؟
من سوره اسقری هستم, سفرارایی میخوام امروز خدمت بینندگان جی. یاد بدم.
ہمارے ساتھ مسز اسقری موجود ہیں اور ہمیں سکھائیں گی دسترخوان کی سجاوٹ. وقت کو ضائع کیے بغیر چلتے ہیں ان کی خدمت میں. پہلے
خب یه کاری امروز روی میز داریم, نخل درست کردیم با فلفل دلمه‌ای, فلفلی که ما باهاش غذا درست میکنیم ولی میتونیم برای تزئین سفره‌هامون هم استفاده کنیم.
ناظرین یہاں یہ بتا رہی ہے کہ انہوں نے کھجور کا جو درخت ہے یا ہم نارگل کا تو درخت کہتے ہیں ویسا انہوں نے بنایا, آپ کے سامنے ہے بہت ہی خوبصورت. ہمارے شملہ مرچ کے ساتھ انہوں نے اس کو بنایا ہے, اور یہ جو دسترخوان کی ڈیکوریشن ہے میں بول سکتی ہوں اس میں جان بھر دے گی جی.
اینو با چاقو درستش میکنیم, یه چاقو, به این چاقو میگن چاقو میوه آرایی, و یا اینکه از این چاقو فرقی نمیکنه, هر کدوم باشه میتونن کار کنن.
ناظرین اس جو آپ کو یہ بنانے میں جو آپ کو سب سے پہلے چیز کی ضرورت ہے ان دو چاقو کی ہے. یہ دو چاقو جو ہے یہ مخصوص ہیں ڈیکوریشن کے لیے, اب وہ سبزی کے لیے ہو یا پھلوں کے لیے ہو, مخصوص ہیں, آپ کو کسی بھی دکان پہ آرام سے دستیاب یعنی مل سکتے ہیں جی.
این قسمت بالای فلفل دلمه‌مون رو برش میزنیم و با این چاقو به صورت 7-8 دور اینو برش میزنیم.
ناظرین آپ شملا مرچ کا جو پہلا اوپر والا جو حصہ ہے آپ اس کو کاٹ دیں گے ٹھیک ہے, اور پھر جس طرح یہ بتا رہی ہیں اس کو زگ زگ جو ہم بولتے ہیں شیپ میں آپ اس طرح دیکھیے جی ہاں اس طرح کاٹیے.
فاصلہ ہاش میتونه به دل خواہ باشه.
صحیح, اس کے جو فاصلے ہیں زگ زگ کے یہ ہو سکتے ہیں آپ کی مرضی کے مطابق, جتنا آپ کو دور رکھنا ہے یا پاس رکھنا ہے یہ آپ کے اوپر ڈیپینڈ کرتا ہے.
میتھنے با ان برش ہا باشے
جی, اور جو خود شملہ مرچ کے اوپر جو ڈیزائن ہے قدرتی طور پر جو فاصلے ہیں آپ ان فاصلوں کو بھی ذہن میں رکھتے ہوئے یہ زگ زگ ڈیزائن یا کٹس لگا سکتے ہیں.
یکیش کوچیکتر یکی بزرگتر, دو قسمت
ٹھیک ہے. ایک طرف سے آپ اس کو چھوٹا جو ہے کٹ لگائیں گے, ایک طرف سے بڑا, بالکل اس طرح.
اینا از هم جدا میشه,
یہ الگ ہو گیا آپس میں,
و میایم برای این کناره هاش که نخل حالت کنگره کنگره است.
ٹھیک, اب اس کی باری کناروں کی ہے جس میں ہمارے کو پتے کا جو ڈیزائن ہے کھجور کے درخت کا یا جو نارگل کے پیڑ کا جو پتوں میں جو ڈیزائن ہوتا ہے آپ دیکھیے وہ اس طرح نکل رہی ہے.
افقی یہ دونه هم از این بالا عمودی.
صحیح, آپ اس کو ورٹیکل جو لائنز ہیں اس طرح یہ کٹس لگا رہی ہے آپ کے سامنے ہے.
تمام اینا رو تک به تک برش میزنیم,
اور پورے شملہ مرچ کو آپ نے اسی طرح کٹس لگانے ہیں.
وقتی ما رو میبریم برمیگردونیم, فقط چیزی که دقت میکنیم اینجا رو که بریدیم از این نوک از اینجا برش اولمون رو میزنیم, یه مثلث میاد بیرون.
ناظرین اس بات کا خاص خیال رکھیے جب آپ کٹ لگا رہے ہیں اس نوک پہ آپ کٹ لگائیے تاکہ جو اچھی طرح پتے کا شیپ ہے یا جو چونچ پتے کا ہے وہ خوبصورت طریقے سے نکل آئے.
چون درخته فاصله هاشو بیشتر و عمیق تر میزنیم.
چونکہ یہ ہم درخت کا جو ہم اس میں ایک شیپ نکالنا چاہ رہے ہیں آپ کچھ اس طرح سے کٹ لگائیے کہ بالکل پتے کے شیپ میں, تھوڑے فاصلے کو ذہن میں رکھتے ہوئے تاکہ خوبصورتی اور صفائی کے ساتھ آپ کا کام جو ہے وہ سامنے آئے.
تمام اینا رو به این شکل برش میزنیم.
اسی طرح آپ پورے شملہ پہ اسی طرح کچ لگائیے.
اینو میخوایم درخت درست کنیم, اما توی این بعد از اینکه تموم شد میتونیم شمای کوچیک والمرم بذاریم سر میز روشن کنیم, یعنی دو تا کاربرد داره. این شکلیش میشه برای شم.
بہت ہی خوبصورت انہوں نے ایک اور آئیڈیا دیا, آپ غیر از اس کے کہ آپ اس کو ایک درخت کی طرح یا سلاد کے لیے سجائیں آپ اسی کو دسترخوان کے بیچ میں رکھ کے چھوٹے کینڈلز آتے ہیں یا موم بتیاں آپ اس کے بیچ میں رکھ کے جلا سکتے ہیں, بہت ہی خوبصورت نما آپ کے دسترخوان پہ یہ پیش کرے گا.
اگر شمع والمرم نداشتیم با این میتونیم وسطش رو سوراخ بکنیم, شمع بلند بذاریم توش.
صحیح, اور ایک اور خوبصورت آئیڈیا جو یہ بتا رہی ہیں اگر آپ کے پاس وہ چھوٹے کینڈلز یا موبتیاں نہیں ہیں اس کے بیچ میں اس اوزار کی مدد سے آپ سوراخ کریں گے اور جو لمبے معمولی ہمارے پاس جو موبتیاں ہوتی ہیں وہ کھڑا کر سکتے ہیں اور جلا سکتے ہیں, بہت ہی خوبصورت.
ہر دو طرف کے برش زدیم یه سیب زمینی چون میخوایم جزیره درست کنیم، بیشتر شبیه جزیره است. برمیداریم، در اینکه تکون نخوره زیر اینو یه برش میزنیم که صاف بشه.
جی ناظرین، چونکه ہم نے یہاں پہ سبزیوں کا جزیرہ بنانا ہے تو ہمیں یہاں پہ مدد پڑے گی ایک آلو کی. آلو کو انہوں نے نیچے سے کاٹ لیا تاکہ اس طرح صاف کھڑا رہ سکے اور ہلے نہ، تاکہ آگے کہیں درخت الٹ کے گر نہ جائے. پھر ہمیں ضرورت پڑے گی گاجر کی.
حاوی جامونم، یکیش کوتاه برای ساقه، یکیش بلند که طبیعی تر باشه.
ٹھیک ہے، ایک آپ جو گاجر لیں گے دو سائز کے لے لیجیے، ایک چھوٹا ہو اور ایک بڑا، تاکہ وہ قدرتی نما جزیرے کا جو ہے وہ اور بھی خوبصورت طریقے سے ابھر کے سامنے آئے.
با فوسکن پہلوای اینو میندازن، از نخل تناب میرن بالا.
صحیح.
اون رده هاشو میندازیم.
ٹھیک ناظرین، آپ کے پیلر کی مدد سے آپ اس پہ کچھ اس طرح کے نشان بنا لیجئے جس طرح اسخری صاحبہ بتا رہی ہیں کہ ایک درخت پہ، جو کھجور کے درخت پہ دیکھا ہوگا آپ نے، چڑھ کے جاتے ہیں اوپر اور قدرتی طور پہ کچھ نشان ہوتے ہیں، وہی قدرتی نشان آپ ادھر اس گاجر پہ لگا دیجئے.
سر تا سر اینو میندازیم، ہر دو تاشو،
ہر دونوں گاجروں پہ آپ نے یہی کام کرنا ہے.
بعد از این سیخ چوبی ها استفاده میکنیم چون این سنگینه، خلال دندون نگه نمیداره. میشکنیم اینا.
صحیح ناظرین، چونکه یہ گاجر چونکہ تھوڑا بھاری ہے اور ٹوتھ پک کی مدد سے ہم اس کو سنبھال نہیں سکتے، یہ سٹکس ہیں جو اکثر آپ نے دیکھا ہوگا شاسلک وغیرہ میں بھی استعمال ان کا ہوتا ہے، آپ اس کی مدد سے گاجر کو آلو کے اندر فکس کریں گے
مخالف جہت حملے کے میزے،
اور دونوں کو ایک دوسرے کے مخالف اپوزٹ سائڈس پہ آپ رکھیں گے ان کو.
از خلال دندونم برای وز کردن برگامون استفاده میکنیم.
اب یہاں پہ آپ
به این شکل
توتپک کا جو استعمال ہوگا آپ بیچ میں سے توڑتے ہوئے اس طرح جو آپ کا شملہ ہے اس کو فکس کرنے کے لیے استعمال کریں گے.
خب و این یکی خلال دندون رو کوتاہ میکنیم که اثرش بیرون نزنه.
جی، توتپک کو بیچ میں سے توڑ کے اس طرح سے ایک خوبصورت سا آپ کا جو ہے درخت بول دیجئے، نارگل کا، کھجور کا، یا آپ جزیرہ بول دیجئے اس کو، سبزیوں کا تیار ہے. میں یہاں پہ اسخری صاحبہ کا بہت بہت شکریہ ادا کرنا چاہوں گی. ممنون.
خواہش میکنم. اور انشاءاللہ شما یاد گرفتے باشین و بینندگان البتہ.
جی، اور اسخری صاحبہ کے لیے کہ امید کرتے ہیں کہ ہمارے پیارے ناظرین و مخصوصاً خواتین جو یہ پروگرام دیکھ رہی ہیں وہ یہ سیکھ گئی ہوں گی اور اپنے دسترخوان کو اس خوبصورت جزیرے سے بارونق بنائیں گی. یہاں تک کے لیے ہم اجازت دیجیے، خدا حافظ.
گاجر اور شملہ مرچ کا جزیرہ بہرحال بہت ہی خوبصورت تھا. چلتے ہیں خرم کے پاس.
بہت شکریہ حسن جی. دیپن جان صاحب ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں، ایم ایس سی نینو ٹیکنالوجی کی تعلیم حاصل کر رہے ہیں اور ہم گفتگو ان سے کر رہے ہیں موروثی اثرات کے بارے میں، جو جینز ہمیں ہمارے والدین کی طرف سے ملتے ہیں، جو خصوصیات ہمیں ہمارے والدین کی طرف سے ملتی ہیں. خصوصیات سے مراد بالوں کا رنگ ہے، جلد کا رنگ ہے، چلنے کا سٹائل ہے، بات کرنے کا سٹائل، بہت سی چیزیں ہوتی ہیں. تو ان کی اہمیت کیا ہے، اس کے اوپر دیپن جان صاحب سے ہماری گفتگو چل رہی ہے. دیپن جان صاحب، پریگننسی میں، حاملگی میں بھی اس جینیٹکس کی کوئی اہمیت ہے؟
ہاں، اس میں تو ہے. لائک پریگننسی جب ہوتی ہے تب جو بچہ آتا ہے اس کا جو بھی جینز، جو بھی جینیٹک، وہ پیرنٹس سے ہی آتا رہتا ہے.
صحیح ہے.
تو اس کا جو ابھی جو نارمل پریگننسی ہوتا ہے تو ہمیں جو نارمل میڈیکل ٹیسٹ دیے، جیسے یورین ٹیسٹ، بلڈ ٹیسٹ یا پھر روٹین میڈیکل انالیسس، پر جینیٹک ٹیسٹ کا بھی کروانا چاہیے، جس سے آپ کو پتا چلے گا کہ آپ کے بچے میں کیا کیا ڈیزیزز یا کیا کیا برتھ ڈیفیکٹس پاس ہو سکتے ہیں
آپ کی طرف سے، والدین کی طرف سے. اچھا، یہ ہو، یہ ممکن ہے.
یا جیسے کچھ کچھ جو مین ڈیزیز، جیسے ڈاؤن سنڈروم ہو گیا، پھر آپ کا سیکل سیل اینیمیا ہو گیا، پھر ٹی سیکس ڈیزیز ہو گیا، یہ جو مین ڈیزیزز ہیں یہ سر انہیریٹڈ ڈیزیزز، لائک جو ہمیں پیرنٹس سے، اپنے پاپوں میں سے ملتا ہے. تو اس کا ہمیں پہلے جانچ پہچان کر لینا چاہیے کہ کچھ بچوں میں جانے والا ہے کہ نہیں، اس طرح سے ہمیں بعد میں چیزوں کو سنبھالنا چاہیے.
اچھا دیپن جان صاحب، پریگننسی سے پہلے یہ کام کیا جائے، ٹیسٹ کیے جائیں، یا پریگننسی جب ہو گئی ہے اس ٹائم؟
نہیں، جب آپ پریگننسی کو پلان کرو، کیونکہ ایک بار جب آپ نے کنسیو کر لیا ہوتا ہے تو اس کے بعد آلریڈی آپ کے کیریکٹرس وہ سب آ جاتے ہیں، تو اس کے بعد
فائدہ نہیں ہے. ٹھیک ہے. اچھا یہ دیپن جان صاحب، تصویر کس چیز کی ہے؟
یہ ایک نارمل ہیومن کیروٹائپ، کیروٹائپ مطلب جو آپ کے کروموزومس ہوتے ہیں اس کا ارینج کیا ہوا پکچر، لیکن آپ دیکھ سکتے ہو کہ فرسٹ کروموزوم سے لے کے 23rd کروموزوم تک.
ہاں، جو آپ نے کہا کہ 23 جو ہے باپ کی طرف سے، 23 ماں کی طرف سے آتے ہیں، اور 46 ٹوٹل ہمارے پاس جو ہے کروموزوم. اچھا، یہ ایک خلیے کے اندر 23 ہمارے پاس موجود ہوں گے. ٹھیک ہے، صحیح.
तो जैसे हर जैसे फर्स्ट क्रोमोसोम उसके दो पेयर, तो एक पापा से मिलते एक मम्मी ऐसे है, तो 46। और जो हम पता है कि जो मेल होते हैं उनके पास जैसे एक्स वाई होता है, तो एक एक्स क्रोमोसोम एक वाई क्रोमोसोम, और जो फीमेल होते हैं उनके पास दो एक्स क्रोमोसोम्स होते हैं।
अच्छा, यानी अगर हमारे पास ये जो आखिरी 23वां क्रोमोसोम का पेयर है उसमें दो एक्स एक्स हो, तो उसका मतलब है कि वो
फीमेल
लड़की हो, बच्ची होगी, और अगर एक्स वाई है तो वो बच्चा होगा।
ये हमारे सेक्स डिटरमाइनिंग क्रोमोसोम जो 23rd क्रोमोसोम है,
23वां जो 23वां जो पेयर है वो हमें बताता है कि लड़की है या लड़का।
हाँ,
तो यानी ये भी पता करवाया जा सकता है, अलबत्ता खैर प्रेगनेंसी जब हो गई है तो उस टाइम।
हाँ, पर ये तो लाइक आजकल लाइक अलाउड नहीं, लाइक कानूनी तौर पे, क्योंकि उसको बैन किया गया ना, क्योंकि लाइक लोग पहले पता करते थे कि बच्चे का जेंडर क्या होने वाला है,
लड़का या लड़की है,
उसके बेस पे जो डिस्क्रिमिनेशन होता है, तो इसीलिए आजकल।
दीपंजन साहब, ये 23 के 23 हमारे क्रोमोसोम जो हर एक पेयर की शक्ल में है, ये हमारे हर खुलिये में मौजूद है,
हर सेल में।
अच्छा, और इसी के ऊपर हमारे पास, इन्हीं के ऊपर वो जीन्स जो आपने कहा है, वो जो इन्फॉर्मेशन है वो इन्हीं के ऊपर मौजूद। बड़ी दिलचस्प बात है, बहुत शुक्रिया, और बहरहाल इस पर मजीद हम गुफ्तगू भी करेंगे। अच्छा, आपने बताया कि हम टेस्ट करवाएं और उसके बाद हमें पता चल जाएगा, तो टेस्ट तो करवा लिया। अलबत्ते एक चीज यहाँ पर ये भी पूछूंगा, डाउन सिंड्रोम का आपने नाम लिया, बड़ी जो है बुरी किस्म की है, किस्म की बीमारी तो नहीं कहते, सिंड्रोम कहते हैं इसे, और अक्सर ये देखने में मिलता है, और खवातीन जो देर से प्रेग्नेंट होती हैं 35-35 साल से ऊपर जो इनकी उम्र होती है उनमें देखने मिलता है, और बच्चा बेचारा जो है वो पूरी जिंदगी के लिए किस्म का उसको बड़े मुश्किल
से सामना करते हैं।
तो ये क्यों फिर नहीं किया जा रहा, ये जेनेटिक टेस्ट जो आपने कहा,
ये करना तो लाइक हम लोग करना चाहिए, लाइक ये तो एडवाइसर है कि ऐसे टेस्ट करना चाहिए, पर अभी डिपेंड करता है कि पेरेंट्स के ऊपर, लाइक जो पेरेंट्स है कि कुछ लोग इसकी फायदा उठाते हैं, कुछ लोग इसके और नहीं जाते। पर जब कुछ इंडिकेशन जैसे आपने अभी बोले, अगर मैटरनल एज, अगर मम्मी की एज बहुत ही ज्यादा 30-35+ हो, या फिर उनके पहले जो बच्चे है, या फिर उनके फैमिली, उनके खुद को, उनके फैमिली रिलेटिव किसी का अगर कोई जेनेटिक डिजीज है, तो उनको तो ये इसे हम इंडिकेशंस कहते हैं। अगर ऐसे इंडिकेशंस आपके पास है तो आपको जरूरी आपको ऐसे टेस्ट करवाने चाहिए, जिसको पता चले कि जो आने वाला बच्चा है उसके ऊपर कोई असर पड़ने वाला है कि नहीं।
ठीक, अच्छा दीपंजन साहब, ये टेस्ट हम जाएं और डॉक्टर को कहें कि हमारे लिए टेस्ट लिख दें, ऐसा ही है या
इसके लिए एक जेनेटिक काउंसलिंग टीम होते हैं जिसके हम बात करते हैं।
अच्छा।
तो टीम में क्या होता है, एक मेडिकल स्पेशलिस्ट होते हैं, उसमें जेनेटिक काउंसलर्स होते हैं, और उसमें और अदर स्पेशलिस्ट होते हैं।
ठीक है,
तो जेनेटिक काउंसलर्स जो होते हैं ये लोग सर्टिफाइड होते हैं, लाइक ये लोग या तो मेडिकल जेनेटिक्स पे कोर्स किए होते हैं, और ये लोग लाइक एग्जाम्स पास करके, जैसे एक एग्जाम होता है अमेरिकन बोर्ड ऑफ लाइक जेनेटिक काउंसलिंग, तो ये लोग प्रॉपर सर्टिफाइड लोग जो जेनेटिक काउंसलिंग कर सकते हैं,
जेनेटिक इंजीनियरिंग और ये चीजें की होती है उन्होंने।
हाँ, मेडिकल जेनेटिक्स, ह्यूमन जेनेटिक्स, इसके ऊपर वो लोग तालीम हासिल कर लेते हैं।
ठीक है,
तो इसका बात ये है कि तो जब उनके पास पेशेंट जाते हैं तो वो लोग एक स्टेप फॉलो करते हैं, तो पहला वो कि आपके वो फैमिली हिस्ट्री को देखते हैं।
ठीक है,
फैमिली हिस्ट्री और आपके प्रेजेंट मेडिकल कंडीशंस को।
ठीक है,
जो मेडिकल टेस्ट वगैरह, नॉर्मल ब्लड टेस्ट, यूरिन टेस्ट, ये सब
हो गया,
इसके बाद ये सबको एनालाइज करके नेक्स्ट स्टेप वो देते हैं, वो आपको जेनेटिक टेस्ट करने का सलाह देते हैं, जैसे आपको आपके लिए कौन सा टेस्ट बेहतर है, कौन सा टेस्ट आपको करना है।
अच्छा, या ये लोग वहां बैठ के पहले डिसाइड करेंगे कि कौन सा टेस्ट करना,
कौन सा
है जेनेटिक्स में
आपके लिए करना, कौन सा जेनेटिक टेस्ट आपको करना है।
इसका मतलब ये इस तरह नहीं है कि मैं जाऊं और वहां जाकर कहूं कि जी मेरे जेनेटिक्स टेस्ट करना है। ठीक, सही, ये पूरे टीम बैठेगी। ठीक,
अब इतना तक टेस्ट तक तो चलो सही बात है, हो जाता है, पर जो सबसे क्रिटिकल स्टेप है वो है टेस्ट रिजल्ट्स का एनालिसिस करना, क्योंकि ये बहुत आसान बात नहीं होते है।
ठीक, सही,
इसमें बहुत जेनेटिक मैप्स होते हैं या फिर कैरियोटाइपिंग, जो भी जो ये नक्शा है इसका मैं बात कर रहा हूँ।
जी जी,
तो ये थर्ड हो गया आपका एनालिसिस ऑफ रिजल्ट्स।
ठीक है,
इसके बाद जो काउंसलर का लास्ट स्टेप होता है वो है आपको सलाह देना कि अगर आप आगे बढ़ते हो तो ये होने वाला है, या फिर अगर आप यहीं पे रुकते हो तो ये बच सकते हैं, और उसके बाद जो है वो पेरेंट्स को डिपेंड करते हैं कि वो कौन सा रास्ता लेना चाहते हैं, वो अगर आगे बढ़ना चाहते हैं सही है, नहीं तो लाइक और क्या ऑप्शंस उस खुले रहते हैं।
हाँ, यानी वहां पर ये भी कहा जा सकता है कि आप जो है प्रेग्नेंट ना हो, ये भी वहां
हाँ, या फिर आप लाइक एबॉर्शन को लाइक अपने उसको ड्रॉप कर सकते, ऐसे उसको वहीं पर रोक सकते हो,
रोक सकते हैं, क्योंकि बच्चा जो है उसमें ये मुश्किलात पेश आ जाएंगी,
अगर कोई सीरियस बर्थ डिफेक्ट्स आ रहा है तो बेहतर है कि आप वहीं पर स्टॉप करो।
सही है, ठीक। अच्छा दीपंजन साहब, ये क्या चीज है,
जैसे ये होते हैं जेनेटिक मैप, लाइक जो आपके काउंसलर्स होते हैं, लाइक आपके जेनेटिक टेस्ट और फैमिली हिस्ट्री को स्टडी करने के बाद लोग एक ऐसा मैप के जरिए आपको चीज समझाते हैं।
ठीक है, तो ऊपर जो है दादा दादी है मेरे ख्याल में।
हाँ, ये जैसे हम लोग कहते हैं लाइक F1, F2, F3 एकदम बिगिनिंग से स्टार्ट करते हैं। तो जैसे देख सकते हो कि जो शेडेड है वो अफेक्टेड है,
जिसमें वो सफेद लाइनें लगी,
ब्लैक,
उसमें एक बीमारी है,
उसमें एक बीमारी है। और जो ब्लू है वो नॉर्मल है,
ठीक है, उसमें
तो
कोई बीमारी
उसका सेकेंड जनरेशन में हम देख सकते हैं कि किस किस में वो बीमारी पास हुआ है।
हाँ, यानी ये चीज भी आप पता लगा सकते हैं।
हाँ,
कि अगर उसके जो है माशाल्लाह काफी ज्यादा बच्चे हैं तो इनमें से तीन जो है उनके अंदर ये बीमारी होगी। अच्छा, सही, ठीक।
फिर उन तीन उस जेनरेशन से अगले जेनरेशन में किसके पास जा सकता है।
अच्छा, यानी
क्योंकि ये बहुत जरूरी है कि हम लोग पूरे एंसेस्टर से स्टार्ट, क्योंकि कभी कभी ऐसे बीमारियों में हो जाता है कि बीच के जेनरेशन गैप होता है, या तो लाइक ग्रैंडफादर्स में होते हैं पर उनके जो बच्चे जो पेरेंट्स हैं उनमें से आपको डिजीज दिखे ही नहीं, वो साइलेंट हो जाते हैं, फिर ग्रैंड चिल्ड्रेन में वो डिजीज आपको दिखे।
सही, सही।
तो अगर आप सिर्फ एक जेनरेशन को लेते हो आपको सही पता नहीं लगे, इसलिए हम फैमिली स्टडी करते हैं, फैमिली ट्री को,
ठीक, दादा परदादा से शुरू करेंगे और उसके बाद ये जो आपने बात की कि दादा दादी में बीमारी हो सकती है शायद माँ बाप पे ना हो लेकिन बच्चों में दोबारा
वो साइलेंट हो जाए, आपको दिखे नहीं वहां पे।
अच्छा,
लाइक जो रिसेसिव डिजीजेस होते हैं उसमें दिखे नहीं, उसे हम जनरेशन स्किपिंग कहते हैं, कोई जनरेशन स्किप कर जाता है,
कर देते हैं,
फिर ग्रैंड चिल्ड्रन में जाके आ सकते हैं।
ठीक, तो ये इसका ये भी किसी उसूल के बुनियाद पर ऐसा स्किप होता है ये कि एक नस्ल में नहीं है दूसरी नस्ल में, या ये ऐसे ही बैठे बैठा है जो है?
नहीं, नस्ल पे नहीं, डिपेंड करते कि डिजीज आपका कैसा है। कुछ डिजीजेस होते हैं जिसके कैरेक्टर्स डोमिनेंट होते हैं,
ठीक है,
जो आपको कोई एक पेरेंट में हो तो वो बच्चे में आ जाता है,
ठीक है।
कुछ डिजीज रिसेसिव होता है, जैसे रिसेसिव मतलब आपके दो पेरेंट को ही या तो अफेक्टेड होना चाहिए या कैरियस होना चाहिए डिजीज के लिए,
ठीक है,
फिर जाके बच्चे में आता है,
ठीक है।
और कुछ ऐसा है कि जो इनहेरिट नहीं हो पाता है, जैसे डाउन सिंड्रोम, ये इनहेरिटेड डिजीज नहीं है।
अच्छा,
या सेल साइकिल की जो सेल साइकिल होते हैं जो हमारे सेल्स
डिविजन हो रही है,
अगर उसमें कोई म्यूटेशन है उसमें कुछ गलती आ जाए, जैसे डाउन सिंड्रोम में 21 क्रोमोसोम 21 क्रोमोसोम का तीन तीन मिलता है, दो के जगह तीन तीन क्रोमोसोम्स होते हैं,
पेयर होते हैं, दो होने चाहिए,
तीन
नंबर
होते हैं। अच्छा, तो ये सेल साइकिल की गलती है,
ठीक है,
तो ये इनहेरिटेड नहीं है,
ठीक है। हाँ, ये सिर्फ उस टाइम होती है जब हमारे सेल तकसीम हो रहे होते हैं, उस हालत में
सेल साइकिल मशीनरी में कोई गलती हो जाए,
तो ये मुख्तलिफ हालात हैं जिसमें हमें ये जो है वो स्किप हो कर सकते हैं, नस्ल में एक नस्ल में एक बीमारी जो है वो शायद मिस हो जाए वहां पर। सही, साहब बहुत शुक्रिया, बड़ी मजेदार गुफ्तगु आपके साथ चल रही है, उम्मीद करता हूँ हमारे नाज़रीन को भी पसंद आ रही होगी, और मुझे पता है कि थोड़ी सी पेचीदा है गुफ्तगु, लेकिन इंशाल्लाह हम दीवान जाज साहब को दोबारा भी दावत देंगे ताकि जो है मजीद तफसील में हम लोग जा सकें, और बड़ी दिलचस्प और बहुत ही अहम बहरहाल मौजू है। चलते हैं हसन के पास। जी,
बहुत बहुत शुक्रिया खुर्रम, बहुत पेचीदा है लेकिन अगर वाकई थोड़े यानी ध्यान दे के आदमी सुने तो
बिल्कुल
समझ में आने,
इंशाल्लाह हम कोशिश करेंगे इसको रिपीट भी करें ताकि बेहतर तरीके से समझ आए।
मेरे बात शुरू में बिल्कुल समझ में नहीं आ रहा था लेकिन आहिस्ता आहिस्ता
समझ आ रही है। चलें, शुक्र है
नाज़रीन, और हम आपको ले चलेंगे, अभी आप एक वीडियो क्लिप देखिएगा, उसके बाद आपकी खिदमत में हाजिर होंगे और कई मजेदार चीजें आपकी खिदमत में पेश करेंगे। जी नाज़रीन, फिर से आपकी खिदमत में सलाम अर्ज करता हूँ। जिन लोगों ने अभी से प्रोग्राम देखना शुरू किया है उनको हम बताते चलें कि दो मौजूआत पर, एक तो हफ्ते का हम लोगों का मौजू है वो माह मुबारक फिर रमज़ान और रोज़ों के हवाले से, और दूसरा हम लोगों का आज का जो मौजू चल रहा है वो जेनेटिक्स के हवाले से, बहुत ही अहम मौजू है, उसको हम लोग कैसे समझें, हम लोगों का प्रोग्राम ज़रूर देखिए।
बहुत शुक्रिया हसन जी, बिल्कुल दीपन जान साहब हमारे साथ मौजूद हैं स्टूडियो में और MSc नैनो टेक्नोलॉजी मेडिकल नैनो टेक्नोलॉजी की तालीम हासिल कर रहे हैं, और बहरहाल आज बड़े ही एक अहम मौजू को वो लेके आए हैं, और मौजू हमारा चल रहा है कि मौरूसी असरात अगली नस्ल पर कैसे क्या होते हैं और उसके मराहिल क्या होते हैं, जेनेटिकल काउंसलिंग क्या है, जीन्स क्या हैं, क्रोमोसोम्स क्या हैं, और ख़ास तौर पे प्रेगनेंसी में हामलेगी में उसकी क्या अहमियत है, हामलेगी से पहले दीपन जान साहब ने कहा कि टेस्ट करवाने ज़रूरी हैं, इसकी एक टीम बैठती है। बहरहाल मजीद उनसे गुफ्तगू करते हैं दीपन जान साहब, बहरहाल आपने मराहिल बता दिए कि किस तरह होता है, पहले आप टेस्ट करवा लें, और जो अगर कोई इसमें चीज़ नहीं रह गई तो अगर हम अगला कदम उठाएं और देखें कि और दूसरी कौन सी जगह हैं जहां पर ये मेडिकल फील्ड में या इसका इस्तेमाल हो रहा है।
जेनेटिक काउंसिलिंग जो जेनेटिक टेस्ट है इसके एप्लीकेशन आप और दो फील्ड में हो सकते हैं, एक होता है कि फॉरेंसिक टेस्टिंग में।
अच्छा,
फॉरेंसिक टेस्टिंग में क्या होता है कि जब कोई क्रिमिनल सीन पे, क्राइम सीन पे,
ठीक है,
जब आप क्रिमिनल को दिखा कि कौन सही क्रिमिनल है, तो
है।
जो क्राइम सीन होता है वहां पे लाइक बहुत टाइम आपको हेयर फॉलिकल्स, स्किन फॉलिकल्स, ये सब कलेक्ट किया जाता है, लाइक
अच्छा,
जो पुलिस होता है या फिर जो जो CID जो डायरेक्टिव वगैरह होते हैं वो वहां से वो कलेक्ट करते हैं,
ठीक है, बाल या
हाँ,
जिल्द का कोई टुकड़ा या कोई नाखून का
हाँ,
टुकड़ा
वही,
ठीक है।
अब उससे आप लाइक जेनेटिक टेस्टिंग करके आप जीन का लाइक जो पूरा जीन सीक्वेंस है वो निकाल सकते हो।
अच्छा,
या फिर जेनेटिक कोड निकाल सकते हो,
ठीक है,
ठीक है। और जो और आपको लाइक शक होता है कि लाइक दो तीन बंदों पे लाइक कौन ये कर सकते हैं,
ठीक है,
तो आप उनसे वही सेम सैंपल्स लो और उनकी सेम स्टडी करो,
ठीक है,
तो जिससे वो मैच करते हैं, जिससे हम लाइक जो मैचिंग के ऊपर डिपेंड करते हैं, तो जिससे ज्यादा मैच होता है, क्योंकि सबका जो जेनेटिक कोड होता है वो एक फिंगरप्रिंट होता है,
ठीक है,
हर किसी का अलग होता है, आपका अलग है, मेरा अलग है,
ठीक है,
तो क्राइम सीन से जो मिला होगा और आपके एक जो बंदे से वो मैच करते लाइक वो प्रूफ करते कर सकते हो कि वही उस टाइम पे मौजूद था।
ठीक है, तो यानी अच्छा ये जैसे आपने कहा कि फिंगरप्रिंट जिस तरह अलग है, इसी तरह हमारा जो जीन्स का सीक्वेंस वगैरह ये भी अलग है, हर हाँ। शख्स का दूसरे से अलग है। अच्छा जबरदस्त, ये तो फिर इसमें काफी।
और सेकंड एक और चीज कर सकते हो कि जिस तरह पैटर्निटी इश्यूज कहते हैं, कभी कभी होता है कि लाइक जो बच्चा होता है उसके पेरेंट्स को लेके मसला हो जा रहा है, लाइक
प्रॉब्लम किसका बच्चा ही है।
हाँ
ठीक है,
तो जैसे आपका जो मम्मी है उसका आपको जेनेटिक कोड मिल जाए, वो सपोज फिक्स्ड है, मिले बच्चे का भी आप ले सकते हो। और सपोज लाइक उसके फादर को लेके पैटर्निटी इश्यूज है, तो आप 2-3 सैंपल्स जिससे भी टेस्ट करवाना आप वो लो, और फिर तीनों के बीच में आप मैच करो।
ठीक है,
जब मैच होता है तो जिसमें ज्यादा मैच होता है उसी से हम सॉल्व करते हैं कौन
किसका किसका बच्चा। और अच्छा दीपंजन साहब, ये जो कहा जाता है कि डीएनए टेस्ट करवा लें, ये डीएनए टेस्ट अक्सर यही बच्चों का मसला जो कहा कि किसका बच्चा है उसमें कहा जाता है कि डीएनए टेस्ट करवा लें। बहुत अरसे से ये जो है यूज की जाती है, इस्तेमाल की जाती है इस सलाह कि जी डीएनए, ये डीएनए टेस्ट वही जेनेटिकल टेस्ट ही है।
हाँ
अच्छा, उसी को ही इस्तेमाल किया जाता था। अच्छा दीपंजन साहब, कितना आपके ख्याल में कितना हमारे ममालिक में ये चीज आ चुकी है, कितना आम लोगों तक पहुंच चुकी है
हमारे सबकॉन्शियस में? मैं तो बोलूंगा ये जो जेनेटिक जो टेस्टिंग ये तो लोगों के पहुंच में है,
ठीक है,
पर इसमें एक अवेयरनेस की बात होती है कि जो लोग लाइक इसे सीरियसली लेते हैं या इसके और बढ़ना चाहते हैं, इससे फायदा उठाना चाहते हैं, वो लोग लेते हैं, पर गांव वगैरह में या फिर लाइक जहाँ पे लोगों के पास इसका प्रॉपर पहुंच नहीं है, जहाँ पे लोगों की इसकी समझ नहीं है, तो वो लोग शायद इसकी फायदा नहीं उठाते और इसमें लाइक उन लोगों को प्रॉब्लम्स फेस करना पड़ता है। तो अभी सबसे जो अहम मुद्दा होना चाहिए कि जो कॉमन लोग हैं, जो उन लोगों को समझाया जाए कि जो नॉर्मल मेडिकल टेस्ट होते हैं वो भी सही होते हैं,
ठीक है,
पर जो कॉमन मेडिकल टेस्ट है ये सिर्फ सिम्टम्स को डिटेक्ट करते हैं, पर जो इसका जो बेसिस है, जो जेनेटिक मेकअप, जो जेनेटिक डिजीजेस जो बेस है, उसका भी टेस्ट करवाना चाहिए।
ठीक है, जरूरी है। तो पहली जो चीज है वो ये है कि जानकारी दी जाए, लोगों को बताया जाए कि है तो है क्या चीज
और इससे आपको क्या फायदा
क्या फायदा हो सकता है। बहुत शुक्रिया दीपंजन साहब, गुफ्तगू आपके साथ हम जारी रखेंगे। यहाँ पर हम चलेंगे हसन के पास, देखते हैं हसन हमारे नाज़रीन के लिए क्या लेके हैं।
बहुत बहुत शुक्रिया खुर्रम, और हम कई मजेदार चीजें लेकर आए हैं नाज़रीन की खिदमत में, और आपको हम बताते चले नाज़रीन के आजकल जो मुख्तलिफ खाने हम लोग लेते हैं वो काफी हद तक हम लोगों के लिए नुकसानदेह साबित हो सकते हैं। मैं चाहूंगा कि हमारे साथी जो है वो आज की तस्वीरें डाल दें क्योंकि मौजू हम लोगों का थोड़ा मुख्तलिफ है। तो मैं ये आपको एक तो बताता चलूं कि अभी एडिनबरा यूनिवर्सिटी और स्कॉटलैंड की मैं एक यूनिवर्सिटी के मुश्तरका तहकीक में अभी ये चीज़ साबित हुई है, और बल्कि यूं कहें कि ये चीज़ उन लोगों ने उसका इंकशाफ किया है कि अगर चर्बी को प्रोटीन्स के यानी चर्बी के बजाय प्रोटीन्स इस्तेमाल की जाएँ मुख्तलिफ किस्म के केक्स में तो मोटापे का ख़तरा बहुत कम हो सकता है। तो इसमें इन्होंने ये काम किया कि इससे पहले मुख्तलिफ किस्म के दहियों में और दूध में इस्तेमाल किया था ये काम, और देखा गया था कि काफ़ी मुफीद है, लेकिन जैसे कहा जाता है सॉलिड एक कोई चीज़ हो जैसे केक है उसमें अभी तक इनके लिए ये साबित चीज़ नहीं हुई थी। और देखा अब इस दफ़ा जो उन्होंने कोशिश की है वो ये है कि केक्स इन सब में भी इसका मसला हल किया जाए कि चर्बी की वजह से जो मोटापा बढ़ता है उसको कम किया जाए। तो देखा कि प्रोटीन्स जो हैं वो बिल्कुल चर्बियों की तरह जब यानी बिल्कुल हज़म हो जाती हैं तो उसके बहुत ही छोटे छोटे जो यानी माइक्रोस्कोपिक जो ज़र्रात होते हैं उसको जिन्हें यानी ब्रेक होना जिसे कहते हैं वो जब होते हैं तो वो नुकसानदेह साबित होते हैं चर्बियों में, लेकिन प्रोटीन्स में वही मुफीद साबित होते हैं। तो कहा जाता है कि अगर ये काम किया जाए कि उसकी जगह चर्बी के बजाय प्रोटीन इस्तेमाल की जाए तो काफ़ी हद तक मुख्तलिफ लोगों के मसाइल होते हैं और मोटापे की तरफ से उनको ख़तरा होता है या किसी डाइट में मुलव्वस होते हैं यूँ कहें, बल्कि यानी डाइट करते हैं लोग तो उनका काफ़ी बड़ा मसला हल हो जाएगा और वो आराम से ऐसी चीज़ें ज़बरदस्त बहुत ही खूबसूरत चीज़ें बहरहाल आपका रोज़ा ख़राब कर रहे हैं आप लोग आँख बंद करके भी देख सकते हैं वैसे तो आप लोग कर सकते हैं जो लोग बहुत ही डाइट का अपने ख्याल रखते हैं। 2 साल और रुकें, तहकीक 2 साल और जारी रहेगी। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। एक और मौजू आपको बताना था लेकिन बहरहाल कुछ फनी मसाइल की वजह से बता नहीं सका, वो ये हफ्ते एक यानी आज का जो दिन है जो तकरीम का दिन है जिसे कहा जाता है दूसरों को अपनी मेहरबानियां देना अपनी अच्छाइयां दूसरों को देना, तो इसके हवाले से आपको बताना चाह रहा था लेकिन बहरहाल चलते हैं अभी फ़िलहाल खुर्रम के पास, अगर वक्त हुआ तो आपको बता देंगे।
بہت شکریہ حسن. اور جی دیپن جان صاحب ہمارے ساتھ موجود ہیں اور بہرحال ہماری گفتگو چل رہی تھی موروثی اثرات کے بارے میں. مختصر سا سوال پوچھوں گا, آخری حصہ ہمارے گفتگو کا پہنچ چکا ہے, اور وہ یہ کہ کن اخلاقی باتوں کا خیال رکھنے کی ضرورت ہے ان ٹیسٹوں میں یا اس علم میں؟
جو اس ٹیسٹ کا ایک ہی اگر نیگیٹو سائڈ دیکھا جائے, ڈاؤن سائڈ, وہ اس کے ایتھیکل پرابلمس جو ہوتے ہیں. تو جیسے آپ لوگ جب یہ ٹیسٹ کرواتے کوئی بھی, تو اس کے پورے سچ کا ہم لوگ پتہ چلتا ہے, جو فیملی ہسٹری اس کا جو بھی, تو یہ ایک ہوتا ہے کہ پرائیویسی کی ایک بات آ جاتی ہے,
راز ہے یہ, ہاں ٹھیک ہے.
ایک کنفیڈینشیل ایشوز ہوتے ہیں, لائک آپ کسی اور کو شیئر لائک بول نہیں سکتے صرف سوائے پیشنٹ کے,
ٹھیک ہے.
دوسرا بات یہ کہ جب پیشنٹ کو لائک جو آپ کا پیشنٹ اگر اس کو پتا چلتا ہے کہ اس میں کوئی طرح کی بیماری یا کوئی بھی بیماری کی کیریئر ہے, تو اس کے لائک مینٹل اسٹیٹ کو افیکٹ کرتا ہے, لائک اس سے اس کو ڈپریشن
وغیرہ ہو جائے گا,
ہاں اس سے وہ پریشان, کیونکہ وہ سوچ کے میرے میں یہ بیماری ہے, میں بیماری آگے والے نسل کو لائک ٹرانسمٹ کرتا ہوں یا آگے بڑھے گا, تو یہ ظاہری طور پہ لائک ڈپریشن کا کارن ہو سکتا ہے,
پریشانیوں کا کارن ہو سکتا ہے. دیپن جی صاحب بہت شکریہ ادا کرتا ہوں آپ کا, بڑا ہی اہم موضوع تھا, اور ہم انشاءاللہ آپ سے درخواست کریں گے کہ دوبارہ ایک بار پھر آپ آئیں اور بہرحال مختلف زاویوں سے اس کے اوپر روشنی ڈالیں, کیونکہ تھوڑا سا پیچیدہ موضوع ہے لیکن بہت اہم موضوع ہے جیسا کہ آپ نے خود بتایا, اور بچوں کے لیے, اگلی نسل کے لیے, جو حاملہ خواتین ہیں ان کے لیے, بہرحال اس پہ جو ہے مزید گفتگو آپ کے ساتھ کریں گے. بہت شکریہ آپ تشریف لائے.
میں بھی شکریہ ادا کرتا ہوں ڈاکٹر اور خرم کا, اور ہم اپنے عزیز مہمان کا بھی شکریہ ادا کرتے ہیں. اور ناظرین, ہم آپ کو بتاتے چلیں کہ اس ہفتے کے دوران ہم لوگ گفتگو کریں گے شب قدر کے حوالے سے اور ماہ مبارک رمضان کے حوالے سے, تو اس سلسلے میں جو آپ کی رائے ہو اور اگر کوئی خاص چیز آپ لوگ بتانا چاہیں تو ہم لوگ کا فیس بک پیج موجود ہے, facebook.com/SUT Morning Show ہم لوگ کا ایڈریس ہے. چلتے ہیں ابھی نیشاپور شہر کے بارے میں, آپ کو تفصیلات ہم لوگ بتائیں گے ایک ویڈیو کلپ کے ذریعے, فوٹو کلپ کے ذریعے. نیشاپور شہر شمال مشرقی ایران میں واقع مشہد الرضا شہر جو ہے اس سے 100 کلومیٹر پہ واقع ہے. تو چلتے ہیں اس شہر کے بارے میں, بہت ہی دلچسپ شہر ہے, اس کے بارے میں دیکھتے ہیں اور آپ کی خدمت میں حاضر ہوں گے اس کے بعد. جی ناظرین, میں ایک واقعہ بتا رہا تھا کافی مزیدار سا اپنے خرم بھائی کو, انشاءاللہ کبھی وقت ملا تو آپ لوگوں کو بھی بتاؤں گا. اور خرم اس وقت ہمارے ساتھ موجود ہیں سید علی رضوی صاحب, اور ہم لوگ آج کے دن کے حوالے سے انشاءاللہ بات کریں گے, آج کے مبارک دن کے حوالے سے بات کریں گے. آپ کی خدمت میں سلام عرض کرتا ہوں. ہیلو, میرے خیال میں رابطہ بھی نہیں ہوا ہے, ہمارے ساتھ ہی کوشش کر رہے ہیں رابطہ کرنے کے. اور ہم بتاتے چلیں کہ امام حسن مشتبہ علیہ السلام کی جو حیات طیبہ تھی اس میں بہت ساری چیزیں ہم لوگوں کو دیکھتی ہیں.
صحیح,
ایک تو بہت مشہور واقعات تھے ان کے, کوئی چیز
جی بالکل, ہمارا ہمیں بتایا گیا کہ ہمارا رابطہ ہو گیا مولانا سید علی رضوی صاحب کے ساتھ.
تو اس سے پہلے میں جلدی سے یہ بتا دوں کہ امام حسن مشتبہ علیہ السلام اور ان کے بھائی جو ہیں امام حسین علیہ السلام, ان لوگوں کا طور و طریقہ, یعنی جب یہ لوگ ساتھ میں ہوا کرتے تھے, بہت ہی خاص تھا, بہت ہی مہربانی سے پیش آتے تھے دوسرے لوگوں سے, تاکہ ان کو صحیح راستے پر اپنے رسول کے, اپنے جد کے راستے پر صحیح طور سے ہدایت کر سکے.
بالکل صحیح,
اسی حوالے سے انشاءاللہ مولانا صاحب سے ہم لوگ گفتگو کریں گے. آپ کی خدمت میں سلام عرض کرتا ہوں.
السلام جناب.
مولانا صاحب, امام حسن مشتبہ علیہ السلام کی ایک تو ولادت باسعادت کی مناسبت سے آپ کی خدمت میں مبارکباد پیش کرتا ہوں, اور میں آپ سے چاہوں گا کہ مختصر الفاظ میں, کیوں واقعی ہم لوگوں کے پاس وقت کم ہے, امام حسن مشتبہ علیہ السلام کی زندگی سے ہم لوگ کیسے متاثر ہو سکتے ہیں, اس کے بارے میں ہم لوگوں کو بتائیں.
جی, میں بھی آپ اور دیگر سامعین و ناظرین کی خدمت میں آج کے اس مبارک دن کی مناسبت سے, یعنی سچے اکبر امام حسن مصطفیٰ علیہ السلام کی ولادت کی تاریخ, تبریک کو تہنیت عرض کرتا ہوں اور اس بات کی دعا کرتا ہوں, چونکہ ماہ رمضان مبارک ماہ دعا بھی ہے, کہ ہمیں ان کے نقش قدم پر اور دیگر اہل بیت علیہ السلام کے نقش قدم پر چلنے کی توفیق عنایت فرمائے. آپ حضرات بہرحال سامعین اور ناظرین سے مطلب ہے کہ امام حسن علیہ الصلوۃ والسلام کے اخلاق اور آپ کے کردار سے بخوبی واقف ہیں وہ حضرات جو تاریخی مطالعہ کرتے رہتے ہیں کہ کیسا اخلاق ہمارا ہونا چاہیے اور کیسا ہمارا کردار ہونا چاہیے. اس درس کو ہم امام حسن علیہ الصلوۃ والسلام سے لے سکتے ہیں. بہت مشہور واقعہ بھی ہے آپ کو کہ حالانکہ زمانے میں آج آپ دیکھ رہے ہیں کہ ذرا سی بھی بات کسی کے خلاف کی جائے یا اس کی شان کے خلاف ہو یا شان کے خلاف نہ بھی ہو, اگر تھوڑی سی اونچ نیچ ہو جاتی ہے تو مد مقابل آنکھیں نیلی پیلی کرنا شروع کر دیتا ہے. لیکن
صحیح
سب سے اکبر امام حسن علیہ السلام کے بارے میں یہ ہے کہ آپ گھوڑے پر سوار پہ جا رہے تھے کہ شامی سے ملاقات ہوتی ہے. مجھے پورا واقعہ بیان نہیں کرنا, بطور مثال میں اس کو بیان کر رہا ہوں کہ جو کچھ ہو سکتا تھا اس نے آپ کی شان کے خلاف باتیں کی, آپ کو برا کہا اور سب و شتم کیا اور گالیاں بھی دی, یہاں تک کہ ہم اپنی زبان میں اس کو گالیاں کہیں گے سب و شتم وغیرہ. امام حسن سنتے رہے اور اس کے بعد آہستہ سے گھوڑے سے اترے اور اتر کر اس مرد شامی کے پاس جا کر کہا کہ بھائی تم معلوم ہوتا ہے کہ مسافر ہو, اگر تمہارے پاس کسی چیز کی کمی ہے, مکان نہیں ہے تو مکان دوں, کھانے پینے کی کمی ہے تو میں کھانے کا انتظام کروں, اگر کپڑے کی کمی ہے تو میں کپڑے کا انتظام کروں, اور باقی اب جو بھی چیزیں ہو سکتی تھی وہ امام حسن نے اس کے سامنے پیش کر دی.
مولانا صاحب آپ کا شکریہ ادا کرتے ہیں, وقت ہم لوگوں کا بالکل ختم ہو گیا. بہرحال ہمیشہ ہم لوگوں کا یہی مسئلہ رہتا ہے, 8:22 ہو رہے ہیں ناظرین, اور پھر سے آپ سب کی خدمت میں امام حسن مجتبی علیہ السلام کی ولادت کے سلسلے میں مبارکباد پیش کرتے ہیں. اور کل کے پروگرام کو
اسد اللہ ارسلان انشاءاللہ ہمارے ساتھ ہوں گے اور جوڑوں کے درد کے بارے میں گفتگو کریں گے. دوسرا حصہ پچھلے ہفتے بھی انہوں نے اس موضوع پہ بات کی تھی, اور انشاءاللہ دوسرا حصہ کچھ مختلف اور بیماریوں کے بارے میں وہ بات کریں گے,
اور شبائے قدر درپیش ہیں, انشاءاللہ اس کے بارے میں بھی ہم لوگ گفتگو کریں گے ہفتے کے دوران. ہمیں اجازت دیجیے, خدا حافظ.